الحمد لله الذي هدانا للإسلام أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وحبيبنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألف لام ميم ذلك الكتاب لا ريب فيه هدى للمتقين الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون صدق الله مولانا العظيم. اسلام کے پانچ بنیادی ارکان ہیں، اس کے اندر ایک بڑا رکن نماز ہے. نماز اللہ تعالیٰ کی طرف سے فرض کی گئی ہے. جو مسلمان بالغ ہو جاوے، اس کے اندر عقل ہو، اس مسلمان کے اوپر نماز کا پڑھنا فرض ہو جاتا ہے. نماز کے پڑھنے پر اللہ تعالیٰ کی طرف سے بندوں کو ثواب ملتا ہے. نماز کی برکت سے اللہ تعالیٰ کی رحمتیں بندوں کو ملتی ہے. جتنے نماز کے فائدے ہیں، جتنا نماز کا ثواب ہے، اتنا نماز کے چھوڑنے کے اوپر وبال بھی ہے اور وعید بھی ہے. ایک حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، سراسر ظلم ہے، کفر ہے، نفاق ہے. تین بات فرمائی، ظلم، کفر اور نفاق. اس انسان کے لیے جو مؤذن کی اذان کی آواز سنے اور پھر بھی مسجد میں نماز پڑھنے کے لیے نہ آوے. اذان سنی، نماز پڑھنے نہیں آیا، تو تین قسم کی برائی اس کے لیے فرمائی. ایک تو اس نے ظلم کیا، دوسرا اس نے کفر کا کام کیا، اور تیسرا اس نے نفاق کا کام کیا. نبی کریم صلی اللہ علیہ وسلم جب معراج میں تشریف لے گئے تو دیکھا کہ بہت سارے انسان ایسے ہیں کہ بڑے بڑے پتھر کے ذریعے فرشتے ان کے سر کے اوپر مارتے ہیں، اتنی زور میں مارتے ہیں کہ ان کا سر پھوٹ جاتا ہے، سر کے ٹکڑے ہو جاتے ہیں، چورا چورا ہو جاتا ہے، پھر اچھا ہو جاتا ہے، پھر فرشتے مارتے ہیں، گویا کہ لگاتار کنٹینیو مسلسل عذاب ہو رہا ہے. اور آپ دنیا کے اندر دیکھ لو، ہمارے سر کے اوپر کوئی چھوٹا سا پتھر مار دے گئے تو کتنی تکلیف ہوگی، خون نکلے گا، انجرڈ ہو جائے گا، ڈاکٹر کے یہاں جانا پڑے گا. تو تھوڑی دیر کے لیے سوچو کہ کوئی بڑا پتھر لے کر کے سر کے اوپر مارے تو کتنی زیادہ تکلیف ہوگی، اور اتنی زور میں مارے کہ سر پھوٹ جاوے، سر کے ٹکڑے ہو جاوے، چورا ہو جاوے، اور اس کی وجہ سے آدمی مر جاوے، انتقال کر جاوے. لیکن اس دنیا کے بعد جو دنیا آنے والی ہے، آخرت کی دنیا، اس کے اندر موت نہیں ہے. موت تو یہ ایک مرتبہ دنیا میں آ چکی، وہ فائنل موت ہے، اس کے بعد موت آنے والی نہیں ہے. تو وہاں فرشتے بہت سارے انسانوں کو پتھر مارتے ہیں، سر پھوڑ دیتے ہیں، وہ آدمی مر جاتا ہے، پھر زندہ ہو جاتا ہے، اللہ زندہ کر دیتے ہیں، اس کا سر اچھا کر دیتے ہیں. بار بار اس کو یہی سزا ہو رہی ہے. تو حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جب یہ سین دیکھا تو فرشتے کو پوچھا، جبرائیل امین کو پوچھا، یہ کون لوگ ہیں، یہ کون سے انسان ہیں کہ جن کو فرشتے سر کے اوپر زور میں مارتے ہیں، اس کو چوٹ لگتی ہے، تکلیف ہوتی ہے، خون نکلتا ہے، سر پھوٹ جاتا ہے، پھر وہ اچھا ہو جاتا ہے. تو جبرائیل امین نے بتلایا، یہ آپ کی امت کے وہ لوگ ہیں جو دنیا میں فرض نماز میں سستی کرتے ہیں. جو لوگ دنیا میں فرض نماز پڑھنے میں سستی کرتے ہیں، سستی کرنے کا مطلب یہ ہے کہ نماز بالکل نہیں چھوڑ دیتے، قضا کر ڈالتے ہیں، بعد میں پڑھتے ہیں، وقت پر نہیں پڑھتے. حالانکہ اللہ تعالیٰ نے نماز کو وقت پر فرض کیا، ان الصلاۃ کانت علی المؤمنین کتابا موقوتا. اللہ نے نماز کے لیے ٹائم فکس کیا ہے، تو یہ لوگ فکس ٹائم پر نماز نہیں پڑھتے، قضا کر ڈالتے ہیں، سستی کر ڈالتے ہیں. ایسے لوگوں کو نماز میں سستی کرنے کی سزا یہ دی جاتی ہے کہ فرشتے موت کے بعد ان کو بڑے بڑے پتھر مار کر کے ان کے سر کے ٹکڑے اور چورے کر دیتے ہیں. اللہ تعالیٰ اس عذاب سے ہم سب کی پوری امت کی حفاظت فرمائے. اس کے لیے نماز کے اندر خوب پابندی کرنی چاہیے، وقت پر پڑھ لینا چاہیے، بلا کسی شرعی وجہ کے قضا نہیں کرنا چاہیے، چھوڑنا نہیں چاہیے، سستی نہیں کرنی چاہیے. آگے کی ایک بات بڑی نازک یہ ہے کہ جو لوگ نماز کے اندر سستی کرتے ہیں وہ لوگ نحوست والی زندگی گزارتے ہیں. जहां पर बेनमाजी लोग रहते हैं वहां नहुसत रहती है, बेबरकती रहती है कि बरकत नहीं रहती वहां पर। बल्कि जिस जगह पर बेनमाजी की नजर बार बार पड़ती है ऐसी जगह से भी बरकत खत्म हो जाती है, इतनी गंदी उसकी नजर हो जाती है। तो नमाज छोड़ने की ये नहुसत है कि जहां बेनमाजी होंगे वहां रहमत नहीं होगी, बरकत नहीं होगी। जहां बेनमाजी की नजर पड़ती है वहां से रहमत बरकत दूर हो जाती है। बल्कि बेनमाजी जिंदगी के अंदर जैसे मनहूस है, मौत के बाद भी वो मनहूस होता है। ऐसी खराब चीज है बेनमाजी होना। मैं आपको दो बुजुर्गों का एक अजीब किस्सा सुनाता हूं। उससे पहले एक बात समझो कि मिट्टी में से मटके बनाए जाते हैं। मिट्टी खोदते हैं कुम्हार लोग और उसमें से मटका बनाते हैं। और अब तो मिट्टी के जैक भी आने लगे, मिट्टी के बर्तन भी आने लगे, मिट्टी का फ्रीज भी आने लगा, मिट्टी के कुकर भी आने लगे। और अब तो साइंटिस्ट लोग कहते हैं कि भाई मिट्टी के बर्तन इस्तेमाल करो तो तुम हेल्थी रहोगे, सेहतमंद रहोगे, तंदुरुस्त रहोगे। और ये सादा कुएं का पानी मटके के अंदर भर के रख दो, शाम को भर दो, फिर सुबह से पियो तो वो पानी बहुत फायदे वाला समझा जाता है। पहले जमाने के अंदर घरों में आम तौर पर मटके होते थे तो लोगों की सेहत भी अच्छी होती थी। ये फिल्टर पानी, सफाई किया हुआ पानी पहले कोई जानता नहीं था। बोरवेल में से, कुएं से पानी निकाला, मटके में भर दिया, फिर लोग पीते थे, बहुत हेल्थी रहते थे। पुराने जमाने में हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, सहाबा का जमाना, उस जमाने के अंदर भी मिट्टी के बर्तन इस्तेमाल होते थे और उसकी वजह से लोगों की सेहत तंदुरुस्ती बड़ी अच्छी रहती थी। और अब भी अब ये डॉक्टर लोग नए नए रिसर्च करके लोगों को एडवाइस करते हैं कि भाई मिट्टी के बर्तन इस्तेमाल करो, मिट्टी का मटका इस्तेमाल करो। अब फिर से वो जमाना दुनिया के अंदर आए ऐसा लगता है। तो मिट्टी खोद करके उसमें से मटका बनाएंगे, बर्तन बनाएंगे, लोटा बनाएंगे, फिर उसको इस्तेमाल करेंगे। एक मर्तबा ऐसा हुआ, हमारे दो बड़े बुजुर्ग, एक बुजुर्ग का नाम है हजरत मौलाना मोहम्मद कासिम साहब नानोतवी रहमतुल्लाह अलैह, दारुल उलूम देवबंद के फाउंडरों में से उनको समझा जाता है। बहुत बड़े आलिम, बहुत बड़े बुजुर्ग गुजरे हैं। देवबंद में पढ़ाते थे। दूसरे हमारे बुजुर्ग है हजरत मौलाना रशीद अहमद गंगोही रहमतुल्लाह अलैह, ये भी बड़े ऊंचे दर्जे के मुहद्दिस, बहुत ऊंचे दर्जे के अल्लाह के वली, कुतुब अब्दाल बुजुर्ग। गंगो एक सिटी है, देवबंद दूसरी सिटी है। तो मौलाना कासिम साहब नानोतवी रहमतुल्लाह अलैह एक मर्तबा गर्मी की सीजन के अंदर गंगोह गए देवबंद से कि मौलाना रशीद अहमद गंगोही की मुलाकात करें। दोपहर की गर्मी के वक्त के अंदर पहुंचे, हजरत की वहां खानकाह थी गंगोह में। तो खानकाह के बाहर एक मीठे पानी का कुआं था जिसका पानी बहुत मीठा था। कुएं के बाहर मिट्टी का एक लोटा था और उसमें पानी तैयार था, गोया के कुएं में से पानी खींचने की जरूरत नहीं, किसी ने निकाल करके मिट्टी के लोटे में पानी रखा हुआ था। हजरत मौलाना कासिम साहब नानोत्री पहुंचे, बहुत खुश हुए, गर्मी की मौसम, लोटे में तैयार पानी मौजूद है, बैठ गए और वो पानी पिया। जैसे ही पानी पिया तो इतना कड़वा पानी, इतना कड़वा पानी कि पी नहीं सके, और थू थू करके पानी बाहर निकाल दिया। बहुत मेहनत से थूक थूक करके मुंह में से कड़वापन निकालने की कोशिश की। मुंह जब कड़वा हो जाता है तो बहुत मेहनत से वो कड़वापन दूर होता है। जोहर की नमाज का वक्त हुआ, हजरत मौलाना रशीद अहमद साहब गंगोही जोहर की नमाज के लिए तशरीफ लाए। मौलाना मोहम्मद कासिम साहब नानोतवी ने अर्ज किया, हजरत ये आपकी खानका के बाहर का कुआं कैसा है? इसका पानी बहुत कड़वा है, मैंने पिया तो मैं तो परेशान हो गया। तो मौलाना रशीद अहमद साहब फरमाने लगे कि नहीं भाई, नहीं, हमारे कुएं का पानी तो मीठा है, ये पानी हमारा कड़वा नहीं है, हमारे कुएं में तो मीठा पानी है कुदरती तौर पर। मौलाना मोहम्मद कासिम साहब फरमाने लगे, हजरत ये लोटा है, इस लोटे के अंदर कुएं का पानी है, पानी बचा हुआ है, लो मैं आपको भी देता हूं, आप भी चख के देख लो। तो मौलाना रशीद अहमद गंगोही ने भी पानी पिया, जैसे मुंह में पानी लिया वो पानी एकदम कड़वा, हजरत का मुंह भी कड़वा कड़वा हो गया, दोनों बुजुर्ग को वो पानी बहुत कड़वा। हालांकि जिस कुएं में से पानी निकाला गया था वो पानी का कुआं बहुत मीठा, लेकिन लोटे के अंदर पानी निकाला तो एकदम कड़वा कड़वा, दोनों परेशान परेशान हो गए। हजरत मौलाना रशीद अहमद गंगोही कुछ देर तक खामोश रहे, चुप रहे, ऐसा लगता है कि उन्होंने मुराकबा किया, अल्लाह की तरफ ध्यान किया कि ये क्या बात है कि कुएं के अंदर पानी मीठा है, अंदर से निकाल के लोटे में लिया तो पानी एकदम कड़वा। थोड़ी देर में मौलाना ने फरमाया कि हमारा कुआं तो मीठा है, कुएं के अंदर पानी भी मीठा है, लेकिन जिस कुंभार ने मिट्टी में से ये लोटा बनाया, उसने जब मिट्टी खोदी तो ऐसी जगह पर मिट्टी खोदी जहां पर एक बेनमाजी आदमी की कब्र थी, का बेनमाजी आदमी की कब्र के पास से मिट्टी खोद करके उसके अंदर से लोटा बनाया तो मीठा पानी उस लोटे में आकर के कड़वा बन गया। हालांकि कुंभार लोग जब मिट्टी में से लोटा बर्तन मटका बनाते हैं तो पहले मिट्टी लेते हैं, फिर उसके अंदर पानी डाल के बहुत देर तक, कई दिनों तक रहने देते हैं, फिर मटका बनाने के बाद आग की भट्टी में रख करके जलाते हैं, तब जाकर के मटका तैयार होता है। लेकिन अंदाजा लगाओ कि एक बेनमाजी आदमी मरने के बाद भी कैसी उसकी कब्र के ऊपर नहुसत होगी कि उसकी कब्र के पास से कुंभार ने मिट्टी खोदी और वो मिट्टी लेकर के उसके जरिए से लोटा बनाया तो उस लोटे के अंदर मीठे कुएं का पानी भी कड़वा हो गया। इससे अंदाजा लगाओ कि बेनमाजी आदमी का मौत के बाद क्या हाल होता होगा। इसलिए हमें खुद भी नमाज की पाबंदी करनी चाहिए और घर में सब लोगों को नमाज की पाबंदी करानी चाहिए। अपनी दुकान पर, फैक्ट्री में जो मुसलमान वर्कर होते हैं उनसे भी नमाज की पाबंदी करानी चाहिए। इसलिए कि वो नमाज नहीं पढ़ेंगे تو ان کی نماز چھوڑنے کی نحوست ہماری روزی روٹی کے اوپر بھی آئے گی، وہ برکت بے نمازی ختم کر ڈالے گا، روزی کی برکت بے نمازی ختم کر ڈالے گا۔ اس لیے نماز خود بھی پڑھے، گھر والوں سے بھی پڑھائیں، کاروبار کے اندر نوکری پر آنے والوں سے بھی نماز پڑھائیں۔ جو بے ایمان ہیں ان کی بات پوری الگ ہے، لیکن جو مسلمان ہیں وہ تو نماز کا اہتمام کرے۔ بعض اکابر کے حالات میں سنا کہ بھئی کوئی آدمی ان کے پاس گیا کہ حضرت میرے گھر میں برکت نہیں ہوتی، روزی میں برکت نہیں ہے، تو انہوں نے کہا کہ ایک بے نمازی آدمی تمہارے گھر کے آگے سے گزرتا ہے اور تمہارے گھر میں دیکھتا ہے، اس کی نحوست سے تمہارے گھر کے اندر سے برکت ختم ہو جاتی ہے۔ گھر پر پردہ ڈال دو تاکہ بے نمازی کی گندی نحوست والی نظر تمہارے گھر کے اندر نہ پڑے، تو تمہارے گھر کی حفاظت ہو جائے گی اور گھر کے اندر برکت آئے گی۔ اس لیے نماز کا ماحول بنانے کی بہت ضرورت ہے۔ جیسے رمضان میں نماز کا اہتمام کرتے ہیں، رمضان کے علاوہ بھی پوری نماز پڑھنے کا ماحول بنانا چاہیے۔ سیدنا ابراہیم علی نبینا و علیہ الصلاۃ والسلام نے اللہ تعالیٰ کے سامنے دعا مانگی، رب اجعلنی مقیم الصلاۃ ومن ذریتی ربنا وتقبل دعاء ربنا اغفر لي ولوالدي وللمؤمنين يوم يقوم الحساب۔ ابراہیم علیہ السلام اتنے بڑے نبی، لیکن وہ اللہ سے دعا کرتے ہیں، اے اللہ مجھے نماز کو قائم کرنے والا بنا دیجئے، اے اللہ میری اولاد کو نماز کو قائم کرنے والا بنا دیجئے، اے اللہ میرے ماں باپ کی مغفرت فرماؤ۔ تو جب نبی نماز کی پابندی کے لیے دعا کرے اپنے لیے، اپنی اولاد کے لیے، تو ہمیں بھی اللہ تعالیٰ سے نماز کی پابندی کی دعا مانگنی چاہیے۔ یہ حضرت ابراہیم علیہ السلام کی دعا بہت مبارک دعا ہے، پاور فل دعا ہے۔ اس دعا کو یاد کرو اور اس میں اپنی نیت کرو، اپنی فیملی کی نیت کرو، اپنی اولاد کی نیت کرو، اور اللہ سے دعا کرو کہ رب اجعلنی مقیم الصلاۃ ومن ذریتی، اے اللہ مجھے بھی نماز کو پابندی سے قائم کرنے والا بنا دیجئے، اور میری اولاد کو بھی پابندی سے نماز قائم کرنے والا بنا دیجئے۔ تو نمازی زندگی کے اندر بھی برکت، بے نمازی جو ہوتا ہے وہ زندگی میں بھی برکت ختم کر دیتا ہے، اور نمازی کی برکت بڑی ہوا کرتی ہے۔ اس لیے نمازوں کا اہتمام کرنا چاہیے۔ حضرت مولانا احمد علی لاہوری محدث رحمت اللہ علیہ فرماتے ہیں کہ میں نے امت کے اندر جو گناہ زیادہ ہوتے ہیں اس کے ریزن، اس کی وجوہات کو سوچا، تو ایک وجہ مجھے یہ بھی سمجھ میں آئی کہ لوگ بے نمازی کے ہاتھ کا کھانا کھاتے ہیں، جو نماز نہیں پڑھتے ایسے لوگوں کے ہاتھ کا کھانا کھانے سے بھی انسان کی زندگی کے اندر گناہ آتے ہیں۔ اس لیے ہمیں کوشش کرنی چاہیے کہ نمازی کے ہاتھ کا کھانا کھاوے۔ اگر ہمارے گھر والے نمازی ہوں گے تو ان کے برکتی ہاتھ کا کھانا ہم کو ملے گا، جس کی وجہ سے ہمارے اندر نیکی کے جذبات آئیں گے، نیک کام کرنے کی توفیق آئے گی۔ اور اگر بے نمازی گھر والے ہوں گے تو ان کے ہاتھ کا کھانا پیٹ کے اندر جائے گا، تو پھر زندگی کے اندر گناہ کے جذبات آئیں گے اور آدمی گناہ کرنے والا بنے گا۔ اسی لیے خود بھی نماز کو قائم کرو، گھر والوں سے بھی نماز کو قائم کراؤ، اور اپنی دکان، کاروبار، فیکٹری، ہر جگہ پر جو مسلمان ورکر ہے وہ 100% نماز پڑھے، اس کی جو ہے ہمیں ترتیب بنانی چاہیے۔ اللہ تعالی ہم سب کو اس کی توفیق اور سعادت عطا فرمائے. واخر دعوانا الحمدللہ رب العالمین. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمدللہ رب العالمین.